यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपालमा आज थप 9,247 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित 214 जनाको मृत्यु। कोरोना संक्रमण केही हप्ता अझै चुनौतीपूर्ण रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्रीको भन्सार जाँच पासलाई प्राथमिकता दिन भन्सार कार्यालयलाई अर्थमन्त्री विष्णु पौडेलको निर्देशन। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना गर्दै 28 स्मृति दिवस मनाइयो। मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको निरन्तरता र रक्षा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। र भारतमा 2 दशकपछि आएको शक्तिशाली आँधीका कारण कम्तीमा 12 जनाको मृत्यु। समाचार विस्तारमा। आज देशभर कोरोना भाइरसबाट 9,247 जना संक्रमित भएका छन्। 21,653 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 9,198 जना तथा 434 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 49 जना गरी जम्मा 9,247 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सहित अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या 4,64,218 पुगेको छ। देशभरबाट गएको 24 घण्टामा 5,767 जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 74.4% रहेको मन्त्रालयले जनाएको छ। देशभरि आज कोरोना संक्रमणबाट 214 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या 5,215 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा 1,13,480 सक्रिय संक्रमितले आइसोलेशनमा रहेर उपचार गराइरहेका छन्। यसै गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अबको केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले संयमित र सहयोगी भई एकजुट भएर काम गर्नुपर्ने जनाएको छ। आज एक सूचना जारी गर्दै मन्त्रालयले निषेधाज्ञाको समयमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको र मानिसहरूको आवत जावतमा 59% मात्र कमी भएको जनाएको छ। संक्रमणको जोखिम बढ़िरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढ़ाउन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ। केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आए मात्र उपचार गर्ने भन्ने गुनासो आएकाले त्यसमा गम्भीर ध्यान आकर्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले आज सार्वजनिक सूचना जारी गर्दै अक्सिजन बिरामी वा आफन्तलाई नै लिएर आउनु भन्ने गरेको पाइएमा नियमानुसार कार्यवाही गरिने जनाएको छ। साथै मन्त्रालयले अस्पताल पुगेका अक्सिजन सिलिण्डरहरू अक्सिजन आपूर्ति प्रणालीमा स्वत जाने र सम्बन्धित व्यक्तिलाई उपलब्ध नगराउने व्यवस्था गराउन सबै अस्पताल हरूलाई अनुरोध गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोविड 19 रोकथाम उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री उपकरण र औषधिको भन्सार जाँच पासलाई प्राथमिकता दिएर छिटो र छरितो बनाउन निर्देशन दिनुभएको छ। अर्थमन्त्री पौडेलले आज भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै भन्सार विभाग तथा विभिन्न भन्सार कार्यालयका प्रमुखहरूलाई लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्ट लगायतका स्वास्थ्य सामग्री आयातलाई सहज बनाउन निर्देशन दिनुभएको हो। उहाँले अहिलेको कोविड 19 महामारीबाट जोगिँदै प्रभावकारी कार्य सम्पादन गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्ड पालना गरी काम गर्न सम्बद्ध सबै कर्मचारीलाई आग्रह गर्नुभयो। अर्थमन्त्री पौडेलले कोविड 19 उपचारका लागि आयात भएका वस्तुको परिणाम र मूल्यसहित दैनिक रूपमा जानकारी गराउन समेत निर्देशन दिनुभयो। काठमाण्डुको चन्द्रागिरीमा 60 शैयाको अक्सिजन सहितको आइसोलेशन केन्द्र सञ्चालनमा आएको छ। काठमाण्डु उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरीमा नयाँ भेरिएन्ट सहित दोस्रो चरणको कोरोना संक्रमण बढ़ेपछि 60 शैयाको अक्सिजन सहित आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो। नगर प्रमुख घनश्याम गिरीले नगरपालिकाभित्र दिन प्रतिदिन कोरोना संक्रमित बढ़ेपछि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी सहितको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिनुभयो। कोविड उन्नाइसको दोस्रो लहरको महामारीमा भक्तपुरमा कोविड संक्रमितको उपचार गर्ने दुई अस्पताल र नयाँ बन्दै गरेको अस्पताललाई सरकारले 8,01,70,000 रूपियाँ बजेट विनियोजन गरेको छ। अर्थ मन्त्रालयले स्वास्थ्य मन्त्रालय मार्फत स्वास्थ्य क्षेत्र द्रुत कार्य योजना अन्तर्गत अस्पतालमा आवश्यक भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क बनाउन सो रकम दिने भएको हो। भक्तपुर अस्पताललाई 3,80,00,000, मध्यपुर थिमी नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई 3,12,70,000 र सूर्यविनायक नगर अस्पताललाई 1,09,00,000 बजेट विनियोजन भएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो। जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोना संक्रमितका घर घरमै पुगेर पोसिलो खानेकुरा तथा स्वास्थ्य सामग्री वितरण गरिरहेको छ। संक्रमितको स्वास्थ्य स्थिति बुझ्ने, मनोबल बढ़ाउने तथा कोरोनाबाट जोगिने उपायबारे सचेत गराउने उद्देश्यले पौष्टिक आहार लिएर नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मी संक्रमितका घर घरमै पुगेका हुन्। जुम्लाबाट संवाददाता सागर परिवारको रिपोर्ट।
जोखिम मोलेरै संक्रमितको घर घरमा पुगेर पोसिला आहारा, स्वास्थ्य सामग्री र एक महिनालाई पुग्ने भिटामिन सँगै परामर्श दिएको बताउँदै चन्दननाथ नगरपालिकाका विपद व्यवस्थापन शाखा प्रमुख लक्ष्मी चन्द्र नेउपाने,
होम आइसोलेसन बसेका जुन नागरिक हुनुहुन्छ उहाँहरूको घरमा गएर हामीले 2 किलो चना, 1 क्यारेट अन्डा, एउटा च्यवन प्रास, भिटामिन बी 15 दिनसम्म पुग्ने, भिटामिन सी 15 दिनसम्म पुग्ने, मास्क, सेनिटाइजर जस्ता स्वास्थ्य सुरक्षाका सामग्री प्लस चाहिँ उनीहरूको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्नको लागि यस्तै चिजहरू घरमा खानुपर्छ है भनेर भन्नको लागि पनि हामीले घरमै गएर उहाँहरूलाई सान्त्वना स्वरूप भेटघाट गर्ने कार्यक्रम चाहिँ सुरुवात गरेका छौँ।
चन्दनाथका 10 वटै ओडाका 55 जना संक्रमितलाई प्रति व्यक्ति करिब 4,000 बराबरको पोसिला आहारा, स्वास्थ्य सामग्री र भिटामिन वितरण गरिएको छ। होम आइसोलेसनमा बसेका संक्रमितको निगरानी राख्न र परामर्श दिन चन्दनाथका स्वास्थ्य कर्मीहरू नियमित सम्पर्कमै रहेको चन्दनाथ नगरपालिकाका स्वास्थ्य संयोजक पृथ्वीनाथ योगीले बताउनुभयो।
COVID-19 पोजिटिभ भएकाहरूको चाहिँ फोन नम्बर सबैको हामीसँग छ र उहाँहरूको
संक्रमितहरूको रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा स्थानीय सरकार पनि आफ्नो जीवन रक्षाका लागि तयार रहेको छ भन्ने कुरा विश्वास दिलाउन ओडा ओडामा गएर पोसिला खानेकुरासँगै परामर्श दिँदा संक्रमितहरू खुसी भएका छन्। चन्दनाथ नगरपालिका 1 का ओडा अध्यक्ष जयबहादुर रावत,
होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई शरीरले चाहिने डेभलपको लागि सामग्रीहरू वितरण सुरुवात गरेको र यसले गर्दा उहाँहरू पनि खुसी हुनुहुन्छ र
जुम्लाका 8 स्थानीय तहमध्ये चन्दनाथ नगरपालिकामा सबैभन्दा बढी कोरोना संक्रमित रहेका छन्। स्वास्थ्य मापदण्ड पालना गरी संक्रमितहरूको घर घरमै भेटघाट कार्यक्रम राखेको मेयर कान्तिका सेजुवालको भनाइ छ।
उहाँहरूसँग भेटेर परामर्श दिने र परामर्श लिने उहाँहरूको अनुभव के छ त कस्तो खालको नगरपालिकाबाट के कुरामा अपेक्षा गर्नुभएको छ उहाँहरूले त्यो अपेक्षा सहितको हामीले एउटा रिसर्च बेस पनि हो र विशेष गरी कोरोनाबाट मुक्त गराउनको लागि भेटघाट कार्यक्रम राखेको।
जुम्लाका कुल संक्रमित मध्ये 90% संक्रमित होम आइसोलेसनमा बसेका छन्। सागर परियार, रेडियो नेपाल, जुम्ला।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराहु, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
अब बाँकी समाचार। कञ्चनपुरमा रहेको महाकाली अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न असहज भएपछि जिल्लामा कोविड अस्पताल थपिने भएको छ। दोधारा चाँदनी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र दोधारालाई र भीमदत्त नगरपालिकाले महेन्द्र नगरमा रहेको सेफर हस्पिटललाई कोविड अस्पताल बनाउने निर्णय गरेका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोना संक्रमण भएको छ। सेती प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण गर्दा उहाँमा संक्रमण पुष्टि भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ। उहाँ हाल चिकित्सकका निगरानीमा होम आइसोलेशनमा रहनु भएको छ। कोरोना महामारीको प्रभाव कम हुँदै गएर आन्तरिक पर्यटकबाट केही चलायमान बनेको पर्यटन व्यवसाय दोस्रो लहरको कोरोना महामारी फैलिएसँगै ठप्प बनेको छ। कोरोना संक्रमण बढ़ेसँगै पर्यटन व्यवसाय पुनः धराशायी बनेको भन्दै पर्यटन व्यवसायलाई संकटग्रस्त क्षेत्र घोषणा गरी राहत प्याकेज ल्याउन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन्। पोखराबाट संवाददाता माधव पराजुलीको रिपोर्ट।
कोरोनाको दोस्रो लहरले सबैतिर हाल्य काल्य भइरहँदा पर्यटन क्षेत्र छोटो अवधिमै ठप्प हुन पुगेको छ। केही दिन अघिसम्म आन्तरिक पाहुनाका कारण पर्यटकीय क्षेत्र पोखरामा भिन्दै रौनक बनिसकेको थियो, तर तीन साता नपुग्दै यहाँको त्यो रौनकता हराएपछि पोखरा अहिले सुनसान बनिसकेको छ। कोरोना संक्रमणको मारमा परेको पर्यटन क्षेत्र एक वर्ष भन्दा बढी समयदेखि घाटामा थियो। अब त्यो घाटा दोस्रो लहरसँगै झनै बढ्ने निश्चित भएसँगै पर्यटन व्यवसायी मर्कामा परेका छन्। पर्यटन व्यवसायी रामचन्द्र शर्मा:
हामीले धेरै यो पर्यटन क्षेत्रको हिसाबमा अब त लगभग रिकभरी हुने भयो भन्ने एउटा चाहिँ उत्सुक भएका थियौँ भने फेरि चाहिँ अब अचानक यो नयाँ COVID-19 यसले गर्दाखेरि अहिले चाहिँ जति मान्छेको चहलपहल भएको थियो अहिले चाहिँ ठप्पै शून्य जस्तै भइसकेको अवस्था छ लेकसाइडमा।
जसो तसो अघिल्लो वर्षको व्यापारको नोक्सान कम हुँदै जान थालेको बेला एकाएक दोस्रो लहरको कोरोनाले पुनः व्यवसायमा ताला लगाउनु पर्दा व्यवसायी चिन्तित बनेका छन्। COVID-19 को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको भन्दै यस क्षेत्रका व्यवसायीले पर्यटन क्षेत्रलाई संकटग्रस्त क्षेत्र माग गरेका छन्। पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई:
बजेट तथा नीति कार्यक्रम आउँदाखेरि पर्यटनलाई विशेष प्याकेजको रूपमा लिन घोषणा गरेन र यसलाई संरक्षण गर्न सकेन र बैंक वित्तीय संस्थाहरूलाई पनि रेस्टुरेन्टले मोनिटर गरेर पर्यटन क्षेत्रलाई चाहिँ रुग्र उद्योग क्षेत्र घोषणा गरेर अथवा सब्सिडाइज तरिकाले
पहिलो चरणको कोरोना पश्चात सुरक्षा सतर्कता सहित आन्तरिक पर्यटकको चहल पहलले गति लिँदै गर्दा देखिएको न्यू भेरिएन्टको कोरोनाले पर्यटन क्षेत्रलाई नराम्रोसँग असर गरेको र व्यवसाय धराशायी भएको भन्दै पर्यटन व्यवसायीले पर्यटनलाई संकटग्रस्त क्षेत्र घोषणा गरेर राज्यले राहत प्याकेज ल्याउनु पर्ने माग गरेका छन्। माधव पराजुली, रेडियो नेपाल, पोखरा।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको पद तथा गोपनीयताको शपथ बदरको माग गर्दै सर्वोच्च अदालतमा चार रिट निवेदन दर्ता भएका छन्। निवेदनमाथिको सुनवाई भोलि तोकिएको छ। निवेदनमा प्रधानमन्त्री ओलीले लिनुभएको शपथमा केही शब्द उच्चारण नै नभएको र आफू अनुकूल शब्द प्रयोग गरी शपथ ग्रहण गर्न नमिल्ने उल्लेख छ। निवेदनमा संघीय संसदका सदस्य नै नभएका तर मन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएका सात जनाको नियुक्ति अन्तरिम आदेशद्वारा बदर गर्न समेत माग गरिएको छ। रिट निवेदनमा संघीय संसदका सदस्य नभए पनि प्रतिनिधि सभाको एउटै कार्यकालमा दोहोर्याएर मन्त्री बनाइएका सात जनाको नियुक्ति बदर हुनुपर्ने माग गरिएको छ। नेकपा एमालेका तत्कालीन महासचिव एवं जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितलाई सम्झना गर्दै आज 28 मदन आश्रित स्मृति दिवस मनाइएको छ। 28 वर्ष अगाडि आजकै दिन तत्कालीन महासचिव भण्डारी तथा नेता जीवराज आश्रितको चितवनको दास ढुङ्गामा जीव दुर्घटनामा परि निधन भएको थियो। 28 स्मृति दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान एमालेको पुरानो पार्टी मुख्यालयमा पुगेर भण्डारीको शालिक र आश्रितको तस्वीरमा माल्यार्पण गर्नुहुँदै मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको निरन्तरता, रक्षा, कार्यान्वयन र विकास गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसैगरी उप प्रधानमन्त्री तथा पार्टी महासचिव ईश्वर पोखरेल, पार्टी नेता वामदेव गौतम, घनश्याम भूषाल, सुभाष नेम्बाङ, गृहमन्त्री रामबहादुर थापा लगायतका नेताले एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो। नेकपा एमाले जिल्ला कमिटिले बिहान भरतपुर महानगरपालिका 29 दासढुङ्गा स्थित नेताद्वयको शालिकमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरिएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताउनुभयो। कोविड कहरका कारण औपचारिक कार्यक्रम गर्न नसकिए पनि नेकपा एमाले जिल्ला कमिटिको समन्वयमा न्यून संख्यामा पार्टीका नेता तथा जनप्रतिनिधिको उपस्थितिमा श्रद्धांजलि व्यक्त गरिएको थियो। यसै गरी काठमाण्डुको गोठाटार स्थित मदन आश्रित प्रतिष्ठानमा पनि नेताद्वयको शालिगमा माल्यार्पण गरी श्रद्धांजलि अर्पण गरिएको छ। राष्ट्रिय सभाको बागमती प्रदेशबाट निर्वाचित हुने रिक्त सदस्य पदको उपनिर्वाचनमा राप्रपाले एमालेका उम्मेद्वारलाई मतदान गर्ने निर्णय गरेको छ। नेकपा एमालेका उम्मेद्वारलाई मतदान गरी सहयोग गर्नका लागि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट अनुरोध सहितको औपचारिक पत्र प्राप्त भएकाले सो निर्णय भएको राप्रपा नेता मोहन श्रेष्ठले रेडियो नेपाललाई जानकारी दिनुभयो। साथै निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार श्री रामबहादुर थापा मगरको पक्षमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरू गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षलाई जानकारी गराउने निर्णय गरिएको राप्रपाले जनाएको छ। विश्व दूरसंचार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भोइस ओभर भीओ एलटीई सेवाको परीक्षण शुरू गरेको छ। टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको 4G एलटीई सेवाको परीक्षण शुरू गरिएको हो। प्रिपेड तथा पोस्टपेड 4G मोबाइलमा भीओ एलटीई सेवाको परीक्षण शुरू गर्न लागि टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरणको प्रयोग आवश्यक रहेको बताउनु भएको छ। एसोसिएशन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट अनाजले आज आयोजना गरेको वर्चुअल संवाद कार्यक्रममा मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रूपमा राख्नुपर्ने बताउनुभयो। कृषि यान्त्रिकीकरणका लागि सरकारले नीति बनाइसकेको र त्यसअनुसार काम अगाडि बढ़िसकेको बताउँदै उहाँले उच्चस्तरका सिकाइका लागि इजरायली प्रविधि नेपाल ल्याउने सम्झौता समेत भइसकेको जानकारी दिनुभयो। वरिष्ठ साहित्यकार प्राध्यापक राजेन्द्र सुवेदीको कोरोना संक्रमणका कारण 76 वर्षका उमेरमा आज निधन भएको छ। उहाँको केही दिन यता शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। त्रिभुवन विश्वविद्यालयमा 37 वर्ष प्राध्यापन गर्नुभएका सुवेदी केन्द्रीय नेपाली विभागका पूर्व प्रमुख गोर्खापत्र संस्थानका पूर्व अध्यक्ष तथा महाप्रबन्धक समेत हुनुहुन्थ्यो। भारतमा दुई दशकपछि आएको शक्तिशाली आँधी टकटेका कारण कम्तीमा 12 जनाको मृत्यु भएको छ। मध्य अरब सागरबाट आएको आँधीले भारतको केरला, कर्नाटका, गोवा र महाराष्ट्रका समुद्री तटीय क्षेत्रमा क्षति पुर्याएको छ भने गुजराततिर अघि बढ़ेको यस आँधीबाट बच्नका लागि त्यहाँका करिब 150,000 मानिसलाई अन्यत्र सारिएको छ। यस टकटे आँधी सन् 1998 पछिको शक्तिशाली आँधी मानिएको छ भने यसको प्रभाव नेपालमा पनि पर्ने मौसम मौसम पूर्वानुमान महाशाखाले आँधीका कारण बुधबार बेलुकादेखि शुक्रबारसम्म मौसम बदली हुन सक्ने भन्दै उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न र नगराउन समेत अनुरोध गरेको छ। कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत 24 घण्टामा थप 281,368 जना संक्रमित थपिएका छन्। यो संख्या गत अप्रेल 21 तारीकपछिकै सबैभन्दा कम भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत 24 घण्टामा 281,368 जना नयाँ संक्रमित भेटिएका छन्। हरेक दिन 4,00,000 भन्दा बढ़ी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरूमा यो संख्या घट्दै गएको देखिएको छ। त्यसै गरी गत 24 घण्टामा भारतमा 4,106 जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म 274,390 जनाको ज्यान गएको तथ्याङ्क छ। भारतमा कोविड 19 संक्रमितको कुल संख्या 2,49,65,000 पुगेको छ, जसमध्ये 2,07,95,000 व्यक्ति संक्रमण मुक्त भएका छन्। बेलायतमा कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएपछि जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ। इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा लकडाउन खुकुलो पारिएको हो। अब मानिसहरू सीमित संख्यामा आफ्नो घरमा भेला हुन, प्रियजनसँग अंकमाल गर्न तथा पब एवं रेस्टुरेन्टमा जान पाउनेछन्। प्रधानमन्त्री बोरिस जनसनले लकडाउन खुकुलो भए पनि कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सर्वसाधारणले सावधानीका उपायहरू भने अप्नाइरहन अनुरोध गर्नुभयो। अब मौसम आज राति देशभर सामान्य बदली रही पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि देशभर सामान्यदेखि पूर्ण बदली रही पहाड़ी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा एवं उच्च हिमाली भूभागका केही स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 16.6 डिग्री सेल्सियस, पोखराको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 20.2 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस र दिपालको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 19 डिग्री सेल्सियस। अब खेल समाचार।
एसियन सिनियर महिला भलिबल च्याम्पियनशीप चीनमा नभई फिलिपिन्समा हुने भएको छ। नेपाली महिला राष्ट्रिय भलिबल टोलीको पनि सहभागिता पक्का भएको 21 एसियन सिनियर महिला भलिबल च्याम्पियनशीप चीनले आयोजक राष्ट्रबाट नाम फिर्ता लिएपछि एसियन भलिबल महासंघले नयाँ आयोजकको रूपमा फिलिपिन्स रोजेको हो। च्याम्पियनशीप सोही मिति आगामी अगस्त 29 सेप्टेम्बर 5 तारीखसम्म फिलिपिन्सको सुबिक एन्ड कार्लकमा हुनेछ। यसअघि च्याम्पियनशीप चीनको जियाङमिङमा हुने तय भएको थियो। एसियन महिला भलिबल च्याम्पियनशीप फिलिपिन्समा तेस्रो पटक हुन लागेको हो। यसअघि फिलिपिन्सले 1997 र 2017 च्याम्पियनशीप आयोजना गरेको थियो। कोविड 19 कारण च्याम्पियनशीप रोक्नुपर्ने भएको अवस्थामा भने 2 महिना अघि आयोजकले सूचना जारी गर्नुपर्ने हुन्छ। नेपालको पनि सहभागिता रहने च्याम्पियनशीपमा एसियाका पावर हाउसहरू जापान, चीन, कोरिया, थाइल्याण्ड लगायत 16 टीमले प्रतिस्पर्धा गर्नेछन्। नेपालको महिला टीमले पनि पहिलो पटक यति ठूलो प्रतियोगिता खेल्न लागेको हो। संघले 5 संस्करणको आरबीए एनबीए क्लब लीगमा गरेको प्रदर्शनको आधारमा खेलाड़ी छनौट गर्दै वैशाख अन्तिम सातादेखि प्रशिक्षण शुरू गर्ने बताए पनि नेपालमा बढ़दै गएको दोस्रो लहर कोरोना भाइरसका कारण देशभरको विभिन्न स्थानमा भएको लकडाउन र निषेधाज्ञाले सबै प्रभावित बनेको छ। यस्तो अवस्थामा संघले 18 वैशाखमा एक सूचना जारी गर्दै भलिबल गतिविधि केही समयका लागि स्थगित गर्ने जनाएको थियो। स्पेनिस खेलाड़ी राफेल नाडाले इटालियन ओपन टेनिसको उपाधि जितेका छन्। रोममा भएको फाइनल विश्व नम्बर 1 नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले उपाधि जितेका हुन्। यससँगै नाडालले 10 पटक इटालियन ओपन जित्न सफल भएका छन्। महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्वीडेनले जितेकी छिन्।
नेपालमा आज थप 9,247 जनामा कोरोना भाइरस संक्रमण, संक्रमित 214 जनाको मृत्यु। कोरोना संक्रमण केही हप्ता अझै चुनौतीपूर्ण रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्रीको भन्सार जाँच पासलाई प्राथमिकता दिन भन्सार कार्यालयलाई अर्थमन्त्री विष्णु पौडेलको निर्देशन। नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झना गर्दै 28 स्मृति दिवस मनाइयो। मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवादको निरन्तर रक्षा गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता र भारतमा 2 दशकपछि आएको शक्तिशाली आँधीका कारण कम्तीमा 12 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।